أشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. گزشتہ سال ایک خطبے میں میں نے دیوار برلن کے گرنے کا ذکر کیا تھا اور یہ بتایا تھا کہ اس صدی کے اہم ترین واقعات میں سے ایک یہ واقعہ ہے, اور بلا شبہ سال 1989 میں ہونے والے تمام واقعات میں سب سے زیادہ اہم یہ واقعہ تھا. چنانچہ تمام دنیا کے اخبارات میں اس روز, یعنی دوسرے روز جب یہ واقعہ ہوا ہے, رات کو واقعہ ہوا, صبح دوسرے دن, یہی شاہ سرخیاں لگیں, اور سب سے زیادہ اہم اس بات کو قرار دیا گیا کہ دیوار برلن گر گئی ہے. اس سلسلے میں مجھے چند دن ہوئے اسلام آباد سے نصیر احمد صاحب طارق کی ایک چٹھی موصول ہوئی, جس میں انہوں نے بعض ایسی باتوں کی طرف میری توجہ مبذول کروائی جن کی طرف پہلے میرا خیال نہیں گیا تھا. چنانچہ ان کا خط پڑھ کے پھر میں نے اس پر پوری تحقیق کروائی تو معلوم ہوا کہ جو باتیں انہوں نے لکھی تھیں وہ بالکل درست ہیں. اس دن, جس دن یہ دیوار گرائی گئی ہے, سورج غروب ہو چکا تھا اور اگلے دن کی رات چڑھ چکی تھی. اسلامی حساب سے گویا دن کی تاریخ سورج کے غروب ہونے کے ساتھ ختم تھی اور ایک نئے دن کی رات طلوع ہوئی تھی. جہاں تک انگریزی کیلنڈر کا تعلق ہے, وہ دن رات کے 12 بجے شروع ہوا, اور نیا دن رات کے 12 بجے شروع ہوا اور پھر وہ اگلے ماہ رات کے 12 بجے تک جاری رہا, اگلے دن رات کے 12 بجے تک جاری رہا. قابل توجہ بات یہ ہے کہ وہ 10 تاریخ تھی اور جمعے کا دن تھا, اور جتنے اخبارات میں دنیا میں یہ خبریں شائع ہوئیں ان پر فرائیڈے دا 10th کا عنوان لگا ہوا تھا, ڈیٹ لائن اس کی یہ بنتی تھی. اور دلچسپ بات یہ بھی ہے کہ یہ وہ فرائیڈے ہے جب سے خدا تعالیٰ نے مجھے کشفن یہ واقعہ دکھایا تھا. پہلا فرائیڈے ہے جو اسلامی مہینے کے لحاظ سے بھی اور انگریزی مہینے کے لحاظ سے بھی فرائیڈے دا 10th کہلا سکتا ہے, اور پوری طرح یہ دونوں تاریخیں ایک دوسرے کے ساتھ منطبق ہو گئی تھیں. اول تو انگریزی تاریخوں کا اسلامی تاریخوں کے ساتھ منطبق ہو جانا یہ کم کم ہوتا ہے, اور پھر یہ اس پر مزید اضافہ کہ وہ تاریخ صرف تاریخوں کا انطباق نہیں تھا بلکہ جمعے کے دن یہ انطباق ہوا, اور اسی دن یہ حیرت انگیز واقعہ بھی رونما ہوا. اس کے متعلق جو اخبارات نے مختلف خبریں لگائی ہیں, یہ اس کی تفصیل میں جانے کا تو وقت نہیں, لیکن ایک اخبار وطن ویکلی لنڈن نے جو بیان کیا ہے اس سے اندازہ ہوتا ہے کہ اگلا دن, یعنی 10 تاریخ شروع ہونے کے وقت, دراصل دیوار برلن کے اوپر حملہ ہوا ہے. چنانچہ وہ کیا لکھتا ہے کہ مغرب کی طرف جانے کی اجازت, یعنی حکومت نے اپنی سرحدیں کھولنے اور اپنے شہریوں کو مغرب کی طرف جانے کی اجازت دے دی, اور پھر کیا تھا, شہریوں کا ایک سیلاب آ گیا اور نصف شب کے بعد لوگوں نے دیوار برلن پر حلہ بول دیا. बस निसब शब्द के बाद हल्ला बोलना भी माने रखता है, जिसका मतलब यह है कि सिर्फ इस्लामी लिहाज से ही वो 10 तारीख शुरू नहीं हुई थी, बल्कि अंग्रेजी कैलेंडर के लिहाज से भी जब दीवार बर्लिन पर हल्ला बोला गया है तो 10 तारीख शुरू हो चुकी थी। इस सिलसिले में जो मजहबी नुक्ता निगाह से अहमियत है उसके मुतालिक मैं कुछ बातें आपको याद दिलानी चाहता हूँ जो जमात अहमदिया की तारीख से ताल्लुक़ रखती हैं। रूस के मुतालिक करीबन सब अहमदी जानते हैं, बच्चे बच्चे को ये इल्म है कि हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम को अल्लाह ताला ने खुशखबरी दी थी कि जमात अहमदिया को रूस में वो रेत के ज़र्रों की तरह फैला देगा, और एक रोया में आपने रूस के असा को अपने हाथों में थमाए हुए देखा और वो असा भी था और बंदूक की नालियों की तरह उस असा के अंदर नालियां भी थीं। ये पेशगोइयां जमात में आम हैं, यानी इनका इल्म आम है और सब नजरें लगाए बैठे रहे कि कब खुदा ताला इन पेशगोइयों के पूरा होने के आसार जाहिर फरमाएगा। इस सिलसिले में हज़रत मुस्लिम माऊद रज़ी अल्लाह ताला अन्हु ने जमात को बार बार तहरीक भी की। उन दिनों में यानी इनकलाब रूस के बाद शुरू के 10-15 साल तक बाहर की दुनिया के लिए रूस के इलाके में दाखिल होना बहुत ही मुश्किल था। बाद अज़ां सहूलतें पैदा हुईं लेकिन पाबंदियाँ भी जारी रहीं। उन दिनों में तो बहुत ही मुश्किल काम था और ख़तरनाक काम था, इसलिए बाकायदा जमात की तरफ से मुबल्लिग तो वहाँ भिजवाया नहीं जा सकता था, यानी इजाज़त लेकर और वीज़े हासिल करके। लेकिन हज़रत मुस्लिम मऊद ने जमात को ये तवज्जो दिलाई कि कुछ ऐसे लोग निकलें जो रूस तक हज़रत मसीह मऊद अलैहिस्सलाम का पैगाम पहुँचाने के लिए अपने आप को पेश करें और इस राह में क़ुरबानियाँ दें। इस सिलसिले में जो अहम किरदार हज़रत मौलवी ज़हूर हुसैन साहब ने अपने चंद साथियों के साथ अदा किया वो तारीख में दोहरानी चाहता हूँ ताकि ये रूस के ताल्लुक में वो इब्तदाई खिदमत के वाक़यात भी आपके सामने आ जाएं और इस मुजाहिद अव्वल मौलवी ज़हूर हुसैन साहब के लिए और उनके लिए जो इनके साथ शामिल हुए थे दुआ की भी तहरीक हो। उन्होंने रूस से वापस आने के बाद कुछ अरसा तो ऐसी हालत में गुजारा कि उनको अपने दिमाग पर कोई कंट्रोल नहीं था, इतना शदीद उनको वहाँ अजाब दिया गया, ऐसी ऐसी तकलीफें दी गईं कि उसके नतीजे में वो अपने हवास खो बैठे थे। जब उनको तुर्की की सरहद से पार बाहर फेंक दिया गया तो इत्तेफाक से किसी ने उनसे अंदाज़ा लगाकर कि ये हिंदुस्तानी है उनको ब्रिटिश एम्बेसी में पहुंचा दिया, और चूंकि वो पागलपन की हालत में भी कादियान कादियान बार बार कहते थे इसलिए किसी ब्रिटिश ऑफिसर को ये मालूम हो गया कि ये हिंदुस्तान के शहर या कस्बे कादियान का रहने वाला है। चुनांचे उन्होंने जमात से ताल्लुक़ कायम किया और फिर उनको वहाँ भिजवा दिया गया। ये वक्ती दौर जो बदहवासी का था ये ज़्यादा लंबा अरसा नहीं चला, लेकिन वो जो तहज़ीब के निशानात थे वो सारी उम्र बदन पर कायम रहे, और हमने भी बचपन में बारहा वो देखे सारे जिस्म पर झुलसने के और तकलीफ़ों के आसार बाकी रहे थे। मौलवी ज़हूर हुसैन साहब ने बाद में एक बहुत लंबा अरसा जमात अहमदिया की खिदमत मुख्तलिफ हैसियतों से की और एक किताब आबीती के नाम से शाया की जिसमें मुख्तसरन रूस के वाक़यात का जिक्र है। उस किताब से पता चलता है कि आप जुलाई 1924 में दो दीगर मुबल्लिगीन मोहम्मद अमीन खान साहब اور شہزادہ عبد المجید صاحب صحابی حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام رضی اللہ تعالیٰ عنہ کے ساتھ روس کے سفر پر روانہ ہوئے. عبد المجید خان صاحب کو, عبد المجید صاحب کو تو رستے میں ایران میں ٹھہر جانا تھا کیونکہ وہ ایران کے لیے مبلغ مقرر ہوئے تھے, اور محمد امین خان صاحب اور مولوی ظہور حسین صاحب کے سپرد یہ کام تھا کہ یہ غیر قانونی طور پر جس طرح بھی بس چلے ایران کی طرف سے روسی سرحد میں داخل ہو جائیں, روسی سرحد پار کر کے روس میں داخل ہو جائیں. مولوی ظہور حسین صاحب مشہد میں بیمار ہو گئے اور وہاں رکنا پڑا. مولوی محمد امین خان صاحب کو کچھ انتظار کے بعد اکیلے ہی سفر پر روانہ ہو گئے اور بخیریت بخارا پہنچ گئے. یہ وہی محمد امین خان صاحب ہیں جن کے ایک شہزادے بشیر احمد خان صاحب انگلستان کی جماعت کے فرد ہیں اور غالباً برمنگھم میں رہائش رکھتے ہیں. مولوی ظہور حسین صاحب بعد میں جب اکیلے روس میں داخل ہوئے تو وہ بھی 10 تاریخ تھی اور یہ 10 دسمبر کا دن تھا. آپ آرتھوک پہنچے, لیکن جب آپ بخارا جانے کے لیے جہاں طے ہوا تھا کہ یہ اور محمد امین خان صاحب ملیں گے ریلوے اسٹیشن پر پہنچے تو وہاں آپ کو گرفتار کر لیا گیا, اور اس کے بعد پھر ایک لمبا دور آپ کو اذیتیں دینے کا شروع ہوا. اسی حالت میں جب کہ آپ قید تھے, چونکہ آپ کو رشن زبان نہیں آتی تھی, کوئی کس ساتھیوں سے رابطہ نہیں تھا, تو آپ نے رویا میں دیکھا کہ حضرت مسلم موعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ظہور حسین آپ جیل میں تبلیغ نہیں کرتے. اس رویا سے وہ خدائی منشا سمجھ گئے اور اپنے ساتھیوں سے روسی زبان سیکھنی شروع کر دی, اور چونکہ کچھ مسلمان قیدی بھی ساتھ تھے اس لیے ان سے زبان بھی سیکھی اور ان کو تبلیغ بھی شروع کی. چنانچہ سب سے پہلا روس میں جو احمدی ہوا ہے وہ جیل میں ہوا ہے, اور اس طرح سنت یوسفی دہرائی گئی. مولوی صاحب کو نمازوں میں منہمک دیکھتے اور جس طرح ان کی طبیعت میں غیر معمولی دقت پائی جاتی تھی, یہ انہوں نے کتاب میں تو ذکر نہیں کیا, لیکن ہم جو بچپن سے ان کو جانتے ہیں ہمیں علم ہے کہ وہ بہت ہی رقیق القلب تھے اور جلد جذباتی ہو جایا کرتے تھے, تو نمازوں میں بھی ان کی یہی کیفیت ہوا کرتی تھی. اس کا اور ان کی تلاوت کا ان کے ساتھیوں پر گہرا اثر ہوا, اور اسی کے نتیجے میں زیادہ ان کو دلچسپی پیدا ہوئی. ان کی کتاب سے معلوم ہوتا ہے کہ پہلا احمدی مسلمان روس میں وہ شخص جو سب سے پہلے احمدی مسلمان ہوا ہے وہ عبداللہ خان تھا. یہ عبداللہ خان تاشکند کا رہنے والا تھا اور اپنے علاقے کا بہت بڑا اور بارسوخ انسان تھا. عبداللہ خان کے ذریعے پھر اور قیدیوں میں بھی احمدیت میں دلچسپی پیدا ہوئی, اور کئی اور قیدیوں نے ان کی معرفت پھر بیعتیں کی. یہ واقعہ آپ جانتے ہیں 1924 کا ہے. اس کے بعد مولوی ظہور حسین صاحب کے ساتھ مرکز کا بھی رابطہ پہ کچھ عرصہ کٹا رہا, پھر جب وہ واپس آئے تو اس وقت تو اتنی ہوش نہیں تھی کہ بتائیں کہاں کہاں احمدی ہیں اور ان سے کس طرح رابطہ قائم کیا جا سکتا ہے, چنانچہ رابطہ بالکل کٹ گیا. اور رابطہ کٹنے کے باوجود مولوی ظہور حسین صاحب ہمیشہ اس بات پر مصر رہے اور اس بات کے قائل رہے کہ وہاں احمدیہ جماعتیں قائم ہو چکی ہیں, جو قائم ہیں اور پھیل بھی رہی ہوں گی, لیکن ہمیں ان کی تفاصیل کا کوئی علم نہیں تھا. سے پہلے جو مجھے روس میں جماعت احمدیہ کے متعلق علم ہوا ہے وہ ایک روسی انسائکلوپیڈیا کے مطالعہ سے ہوا جو انگلستان سے غالباً بشیر احمد صاحب رفیق نے یا کسی نے معلوم کر کے مجھے مطلع کیا کہ یہاں ایک روسی انسائکلوپیڈیا شائع ہوا ہے جس میں جماعت احمدیہ کے اوپر ایک روسی اسکالر نے مقالہ لکھا ہے اور اس مقالے میں احمدیہ کے متعلق کئی قسم کی باتیں درج ہیں. چنانچہ میں نے تحقیق کر کے اس مقالے کو حاصل کیا اور اس کے روسی انگریزی اور اردو میں تراجم کروائے اور ان تراجم سے بعض بہت دلچسپ باتیں سامنے آئیں. ان میں سے ایک یہ تھی کہ روسی مقالہ نگار نے بڑی تحدی کے ساتھ یہ لکھا کہ روس میں بھی احمدیہ جماعتیں موجود ہیں لیکن ان کا تعلق اپنے مرکز سے کٹ چکا ہے, اور اس کی وجہ مقالہ نگار نے یہ بیان کی کہ ان کو غالباً اپنے مرکز سے یہ ہدایت ہے کہ روس میں رہتے ہوئے ہم سے تعلق نہ رکھو. یہ بات تو غلط ہے. غالباً انہوں نے اس بات کو چھپانے کے لیے یعنی اس پر پردہ ڈالنے کے لیے کہ روس نے مذہبی جماعتوں کو بیرونی دنیا سے تعلق رکھنے پر روکیں عائد کر رکھی ہیں, یہ ایک بہانہ تراشا. اور باوجود اس کے کہ یہ تسلیم کیا کہ جماعتیں موجود ہیں لیکن یہ بات غلط کہہ دی کہ مرکز نے گویا جماعتوں کو ہدایت دے رکھی ہے کہ ہم سے رابطہ نہ کرو. اب سوال یہ ہے کہ ان سے رابطہ کیسے ہونا تھا اور خدا کی تقدیر میں کیا مقدر تھا. اس بات کو بیان کرنے کے لیے آپ کو میں حضرت مسلم موعود رضی اللہ تعالیٰ عنہ کا ایک رویا بتاتا ہوں. اس رویا میں حضرت مسلم موعود یہ بیان فرماتے ہیں کہ میں نے دیکھا کہ ہمارے ملک میں حالات خطرناک ہو چکے ہیں, اس قسم کے ہو گئے ہیں کہ مجھے وہاں سے ہجرت کرنی پڑ رہی ہے, اور اس ہجرت کے دوران میری گود میں میرا ایک بچہ ہے جس کا نام طاہر احمد ہے اور اس کے علاوہ اور کوئی بچہ ساتھ نہیں. اس ہجرت کے دوران میں ایک نئے ملک میں پہنچتا ہوں اور اس ملک میں داخل ہو کر میں ان سے پوچھتا ہوں کہ یہ کون سا ملک ہے, تو وہ بتاتے ہیں کہ روس ہے. اور جب میں ان لوگوں سے گفتگو کرتا ہوں اور ان کے متعلق پوچھتا ہوں کہ وہ کون لوگ ہیں, تو ایک آدمی ہلکی آواز میں احتیاط کی طرف متوجہ کرتے ہوئے بتاتا ہے کہ اونچا نہ بولیں, ہم احمدی ہیں اور یہ سارا گاؤں اور اس علاقے میں جو ہم لوگ ہیں یہ سب احمدی ہیں, لیکن ہم حالات کی مجبوری سے اپنے آپ کو چھپائے ہوئے ہیں. یہ رویا اسی بات پر ختم ہو گیا. اب یہ کوئی اتفاقی بات نہیں تھی کہ روس کا تعلق دوبارہ جماعت احمدیہ سے قائم ہونا میرے زمانے میں ہو. یہ سارے مقدر کے فیصلے تھے جن کے آپس میں ٹانٹے ملے ہوئے ہیں, اور پھر مجھے ہی اللہ تعالیٰ نے فرائیڈے دا ٹینتھ دکھایا اور فرائیڈے دا ٹینتھ کو وہ حیرت انگیز انقلاب برپا ہوئے جن کی روشنی میں روس میں اسلام کے داخل ہونے یا جماعت احمدیہ کے ذریعے اسلام کے داخل ہونے کے نئے دروازے کھلیں اور نئے امکانات روشن ہوں. اور یہ بھی عجیب بات ہے اور کوئی اتفاق نہیں بلکہ مقدر تھا کہ جماعت احمدیہ کے خلفاء میں سے صرف میں ہوں جس کے ساتھ متعدد روسی مسلمان علماء اور صاحب دانش لوگوں نے ذاتی رابطہ قائم کیا ہے, اور اس کے علاوہ ایک بھی خلیفہ اس سے پہلے نہیں گزرا جس کا کسی روسی رہنما سے ذاتی رابطہ ہوا ہو. ایک نہیں, دو نہیں, تین نہیں, متعدد رابطے ہوئے اور ایسے رابطے ہوئے جن میں ہماری طرف سے کسی کوشش کا دخل نہیں تھا. خدا تعالیٰ نے خود اس کے سامان پیدا فرما دیے اور ان جس طرح وہ سامان پیدا ہوئے ہیں وہ ان میں جیسا کہ میں نے بیان کیا ہے نہ ہماری کوشش کا دخل تھا نہ اتفاقات تھے بلکہ خدا کی واضح تقدیر اس ان میں کار فرما دکھائی دیتی ہے. پہلے روسی عالم جو عالمی شہرت رکھتے ہیں جن کی مجھ سے ملاقات ہوئی وہ الحاج عبداللائف تھے. جس دن ان سے ملاقات ہوئی اس کے دوسرے یا چند دو تین دن بعد جمعہ تھا اور میں نے جمعے میں بیان بھی کیا تھا کہ ایک روس کے بہت ہی مقتدر مسلمان تشریف لائے تھے اور مجھ سے ملاقات ہوئی تھی. اور اس کے بعد پھر داغستان کے علاقے کے مسلمان رہنما بھی ملے اور آذربائیجان کے علاقے کے مسلمان رہنما بھی ملے اور اس کے علاوہ بھی متعدد ایسے ہم لوگ جو کانفرنسز میں یہاں تشریف لاتے رہے آ کے مجھ سے ملتے رہے. اور پھر بیلاروس کے مسلمان رہنماؤں میں سے ایک نے بذریعہ خط رابطہ کیا اور انہوں نے یہ بتایا کہ ان کو کسی ذریعے سے جماعت احمدیہ کا وہ کتابچہ جس میں قرآن کریم کی منتخب آیات کا روسی ترجمہ ہے ان تک پہنچا اور ان کو اس کے مطالعہ سے بے حد خوشی ہوئی کیونکہ وہ لکھتے ہیں کہ اس سے بہتر روسی زبان میں کبھی قرآن کریم کا ترجمہ نہیں کیا گیا. تو یہ جو رابطے سب پیدا ہوئے ہیں یہ سارے ایک ہی مضمون کی کڑیاں ہیں. اس لیے اگر کسی کے ذہن میں یہ وہم ہو کہ فرائیڈے دی ٹینتھ کا اس دن پر اطلاق پانا کوئی اتفاقی حادثہ ہے تو اس سارے مضمون کو سننے کے بعد کوئی بہت ہی متعصب ہوگا یا طفلانہ خیال کا حامل ہوگا جو یہ اصرار کرے کہ اتفاقی حادثہ تھا. اس دن اسلامی مہینے کا انگریزی مہینے کے ساتھ انطباق, اس دن جمعے کا دن ہونا, اس دن اس انقلابی سال کا سب سے بڑا انقلابی دن ہونا جس کے متعلق ساری دنیا نے کہا کہ یہ سال ایک غیر معمولی حیثیت کا حامل سال ہے اور تمام دوسرے اپنے ارد گرد کے سالوں سے بہت ہی زیادہ نمایاں حیثیت رکھتا ہے, اور پھر اس دن کا اس سال میں سے بھی چوٹی کی طرح ابھر آنا اور غیر معمولی حیثیت اختیار کر جانا. اور اس سے پہلے حضرت مسلم موعود کا یہ رویا کہ جس کی تعبیر ظاہر ہے کہ ہجرت کا مجھے موقع ملے گا اور اس ہجرت کے دوران روس سے رابطہ ہوگا. اور پھر ساری خلافت کی احمدیہ کی تاریخ میں ایک ہی خلیفہ کا روس کے ساتھ رابطہ ہونا, اگر یہ سارے اتفاقات ہیں تو پھر نظم و ضبط کے ذریعے واقعات کا ترتیب پانا کچھ اور ہی معنی رکھتا ہوگا. درحقیقت یہ ظاہر طور پر تقدیر ہے جس نے باقاعدہ ان واقعات کو منضبط کیا ہے اور ایک باقاعدہ ترتیب دی ہے اور تعلق جوڑے ہیں. بس اس پس منظر کو بیان کرتے ہوئے جہاں میں آپ کو یہ خوشخبری دیتا ہوں کہ اللہ تعالیٰ کی تقدیر حرکت میں آ چکی ہے اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی پیشگوئیوں کے پورے ہونے کے دن قریب آ رہے ہیں, وہاں ان کی ذمہ داریاں دوبارہ یاد کراتا ہوں کہ ان قوموں سے جو روس کے ساتھ تعلق رکھنے والی ہیں اسلامی رابطے قائم کرنے کے لیے اپنے آپ کو تیار کریں. 100 قومیں ہیں جو صرف روس میں ہیں, اس کے علاوہ روس کے ماحول میں جو روس کے سیٹلائٹس کہلاتے تھے ان میں بھی مختلف زبانیں بولنے والی قومیں ہیں. ابھی ہم نے اگرچہ چند زبانوں میں اسلامی لٹریچر کے ترجمے کیے ہیں لیکن وہ انتخاب ایسا ہے کہ شاز ہی کوئی مشرقی بلاک کا ملک ہو جس میں جماعت احمدیہ کی طرف سے پیش کردہ لٹریچر سمجھا نہ جا سکتا ہو. ایک دو زبانیں جو پیچھے رہ گئی تھیں ان میں بھی اب تراجم ہو رہے ہیں. جہاں پہلے صرف انتخابات شائع ہوئے تھے وہاں اب پورے قرآن کریم کے تراجم کے انتظام ہو رہا ہے. تو میں امید رکھتا ہوں کہ انشاءاللہ اگلے چند سال کے اندر اندر پورے قرآن کریم کے تراجم کی تعداد 100 تک پہنچ جائے گی, اور اگلے چند مہینے کے اندر انشاءاللہ 50 سے تجاوز کر جائے گی. بس جہاں تک تیاری کا تعلق ہے, یہ بھی اللہ تعالیٰ نے خود بخود کروائی ہے, اور اس کا پاکستان سے میری ہجرت کا گہرا تعلق ہے. قرآن کریم میں اللہ تعالیٰ فرماتا ہے آسان تک رہو شیام و ہوا خیر الرقم. سنو, بسا اوقات یہ بھی ہوتا ہے کہ تمہیں ایک چیز بری دکھائی دیتی ہے, تکلیف دہ معلوم ہوتی ہے, وہ ہوا خیر الرقم, لیکن وہ تمہارے لیے بہتری رکھتی ہے, تمہارے لیے اس میں بھلائی پائی جاتی ہے. اب آپ غور کر کے دیکھیں, اگر پاکستان میں ہی میرا قیام رہتا اور وہیں فعال مرکز رہتا تو اس صورت میں 50 سال میں بھی ہمیں وہ توفیق نہیں مل سکتی تھی جو میرے باہر آنے کے نتیجے میں ہمیں ملی, اور اس طرح دنیا کی بہت سی اہم زبانوں میں, بلکہ اکثر اہم زبانوں میں نہ صرف قرآن کریم کے تراجم کرنے کی توفیق ملی بلکہ اور اسلامی لٹریچر تیار کرنے کی بھی توفیق ملی, جس پر کام بڑی تیزی کے ساتھ جاری ہے. بس جماعت احمدیہ کو یہ پکا ہوا پھل ملا ہے, اور بہت سے پکے ہوئے پھل ابھی درخت پر پڑے ہیں, شاخوں سے لٹک رہے ہیں. ان کے لیے آپ کو کچھ تھوڑی سی محنت تو کرنی پڑے گی, درخت کو ہچکولے تو دینے ہوں گے. یہ خیال کہ لیٹے رہیں اور بیٹھے رہیں اور پاس بڑا ہوا بیر کوئی اور اٹھا کر آپ کے منہ میں ڈال جائے, یہ تو افیمیوں والا خیال ہے, اور ہم تو دنیا کو افیم سے نجات دینے والے ہیں, نہ کہ خود افیمی بننے والے. اس لیے اس جہت میں مزید حرکت کریں. آپ میں سے ہر ایک جو بھی توفیق پاتا ہے اس توفیق کے مطابق ان قوموں سے اپنے تعلقات بڑھائے اور رابطے قائم کرے. جرمنی سے بعض احمدی نوجوانوں کو توفیق مل رہی ہے, وہ مجھے خط لکھتے رہتے ہیں اور پتہ چلتا ہے. مثلا ہمارے سندھ کے ایک دوست منور خالد صاحب وہاں روسی زبان سیکھ رہے ہیں, جرمن زبان بھی سیکھ رہے ہیں, اور ساتھ روسی زبان بھی سیکھتے ہیں, یا روسیوں سے تعلقات بہرحال ضرور ہیں. زبان کا مجھے یاد نہیں رہا کہ انہوں نے ذکر کیا تھا کہ نہیں, مگر ان کی دعوت وغیرہ کرتے رہتے ہیں, ان سے ملاقاتیں ہوتی رہتی ہیں. پھر دونوں اپنی جتنی بھی جرمن ان کو آتی ہے اس میں مذہبی تبادلہ خیالات کرتے ہیں, اور ان کی رپورٹوں سے پتہ چلتا ہے کہ بہت تیزی کے ساتھ اور بڑی گہری دلچسپی لی جا رہی ہے, اور جہاں جہاں بھی احمدیت کا پیغام پہنچتا ہے وہاں مشرقی یورپ کی قومیں فوراً متوجہ ہوتی ہیں, اور جب ان کو فرق محسوس معلوم ہوتا ہے کہ ہمارا آرتھوڈاکس اسلام سے, یعنی وہ اسلام جو ازمنہ وسطی سے تعلق رکھتا ہے, کیا فرق ہے, تو ان کی دلچسپی اور بھی بڑھ جاتی ہے. تو جرمنی میں تو رابطے ہو رہے ہیں, باقی دنیا میں بھی روسی اور دیگر مشرقی دنیا کے لوگ موجود ہیں. ان سے جو احمدی بھی اپنے رابطے قائم کر سکتا ہے اور بڑھا سکتا ہے, اور پھر ذاتی تعلقات اور حسن و احسان کے ذریعے ان پر نیک اثر قائم کر سکتا ہے, اس کو ضرور کرنا چاہیے. اور اس ضمن میں اگر لٹریچر چاہیے تو ہر دنیا کی جماعت میں ایسا لٹریچر موجود ہے, اور اگر نہیں تو ان کا کام ہے کہ مرکز سے رابطہ کر کے وہ لٹریچر حاصل کریں. اس سلسلے میں آخری بات میں یہ کہنی چاہتا ہوں کہ خدام الاحمدیہ, انصار اللہ اور لجنہ ماء اللہ کو اس کام میں خصوصیت کے ساتھ دلچسپی لینی چاہیے. میں نے اپنے گزشتہ خطبے میں یہ بتایا تھا کہ ہم نے جو لٹریچر شائع کیا ہے وہ الماریوں یا صندوقوں کی زینت بنانے کے لیے نہیں, بلکہ تقسیم کے لیے کیا ہے, اور ساری دنیا کی جماعتوں کو ہدایت دی تھی کہ وہ جائزہ لیں کہ ان کے ملکوں میں کون کون سی غیر قومیں آباد ہیں. چنانچہ اس ضمن میں کئی ملکوں سے اللہ تعالیٰ کے فضل سے اچھی رپورٹیں مل رہی ہیں, اور بہت سے عمراء بڑی توجہ کے ساتھ اس ہدایت کی تعمیل میں जायजे लेकर फिर मुझे रिपोर्टें भिजवा रहे हैं। मैं समझता हूं कि अगर उमरा ये इस खसूसी काम को यानी दूसरी मशरक़ी यूरोप की कौमों से ताल्लुक कायम करना और उनमें अहमदिया लिटरेचर तकसीम करना, इस काम को अगर वो ज़ैली तंजीमों से लें तो उनको भी सहूलत हो जाएगी और ज़ैली तंजीमें गालबन बेहतर रंग में ये काम कर सकेंगी। एक अमीर के लिए दो तरीक होते हैं काम लेने के, एक तो वो जमात को अमूमी हदायत दे दे और उस शोबे के सेक्रेटरी को मुकर्रर कर दे कि तुम इनसे रابطے करो। इस तरीक पर सब काम चलते हैं लेकिन इन कामों में ज़रा नरमी पाई जाती है, रफ्तार ज़रा कम होती है और जिसे अंग्रेजी में कैजुअल कहा जाता है, आराम आराम से लोग बात को लेते हैं और इतनी ज़्यादा अहमियत भी नहीं देते, बात देते भी हैं लेकिन बिलअमूम कुछ लोगों को तौफीक मिल जाती है। लेकिन ज़ैली तंजीमों के सुपुर्द अगर खसूसी काम किया जाए तो निस्बतन ज़्यादा अफराद ज़्यादा जिम्मेदारी के साथ और मुहिम की सूरत में काम करते हैं। नई तब्दीलियाँ जो ज़ैली तंजीमों में की गई हैं उनमें एक ये भी मकसद था कि इससे पहले जो बाद मसलियतों की वजह से इमारतों से ज़ैली तंजीमों को बिल्कुल अलग कर दिया गया था, उनको दोबारा इमारतों के साथ मानूस किया जाए और अगर 100% तंजीम के लिहाज से मातहत ना भी किया जाए तो इनके रवाबित ऐसे हो जाएं कि उमरा इनको अपना दस्तोबाजू समझते हुए इनसे बेतकल्लफी के साथ और अपनायत के साथ काम लिया करें। एक अमीर का ये हक है कि सारी जमात को हुक्म दे और उस हुक्म के मुकाबल पर अगर खुदाम अंसार या लजनात ने कोई हुक्म दिया हो तो वो कोई हैसियत नहीं रखेगा, खुद ब खुद गिर जाएगा। बस इस तरीक से अमीर हावी तो है ही, लेकिन मैं और रंग में बात कर रहा हूँ। अमीर को इससे पहले ये इजाज़त नहीं थी कि वो तंजीमों को बहसियत तंजीमें किसी काम पर मामूर करे, लजना को कहे कि मैं तुम्हारे सुपुर्द ये काम करता हूँ, खुदाम को कहे कि मैं तुम्हारे सुपुर्द ये काम करता हूँ अला हज़ुल क़यास, लेकिन खलीफा वक्त ये काम कर सकता है। वो तमाम तंजीमों को ये हुक्म दे सकता है कि तुम अमीर से राबता करो और अपनी खिदमात पेश कर दो और अमीर उन खिदमात से इस्तेफादा करे, कायदीन को और सदरान को अब कहना चाहिए बुलाए, उनके साथ मीटिंग रखे और उनसे कहे कि तुम मेरे साथ मिल बैठकर अब इस काम को मुरतब करो और एक ऐसा लाहे अमल बनाओ जिसमें तीनों तंजीमें इस रंग में काम करें कि एक दूसरे के काम में मुदाखलत ना करने वाली हो या तसादुम ना करने वाली हो और अपने अपने दायरे में रहते हुए इस तरह काम करें कि तमाम वो मैदान जिसमें काम करना मकसूद है उसमें कोई खला बाकी ना रहें बल्कि तमाम मैदान के हर पहलू से काम शुरू हो जाए। इस हदायत को मरहूज रखते हुए तमाम दुनिया में उमरा को चाहिए कि वो ज़ैली तंजीमों से राबते करें और ज़ैली तंजीमों को चाहिए कि पहल करते हुए अपनी खिदमात फौरी तौर पर उमरा के सुपुर्द करें और उनसे कहें कि जो लिटरेचर जमात अहमदिया ने गुज़श्ता चंद सालों में शाया किया है मुख्तलिफ ज़ुबानों में, उस लिटरेचर को तकसीम के सिलसिले में आप जिस किस्म का प्रोग्राम हमारे लिए बनाते हैं हम उस पर पूरी तरह बशाशत के साथ और पूरी तनदही के साथ अमल करेंगे और फिर इसकी रिपोर्टें ज़ैली तंजीमों की तरफ से मुझे मिलनी शुरू हों जिसकी नकल अमीर को आए और बाकी बातों में वो उसी तरह पहले की तरह काम करते रहें। तो मैं उम्मीद रखता हूँ कि इससे इस तरह अल्लाह ताला के फजल से दुनिया भर में बहुत से बाहर बसने वाले रूसियों के साथ या मशरकी जर्मनों के साथ या चेकोस्लोवाकियन के साथ या दूसरी कौमों के साथ हमारे रवाबित पैदा हो जाएंगे और अब तक जो हुए हैं वो बहुत ही उम्मीद अफजा हैं। एक यूरोपियन ममालिक के कल्चरल अटैची मुझसे मिलने आए और जब उनको जमात अहमदिया का लिटरेचर उनकी जुबान में पहुंचाया गया तो वो इतना एक्साइट हो गए, इतना उनकी तबीयत में हिजान पैदा हुआ कि दरअसल उसी वजह से वो मिलने आए थे। और मिलने के बाद उन्होंने कहा कि मैं इस बात पर मजाज हूं, मैं आपको बता रहा हूं कि मैं अपने मुल्क के दरवाजे आप पर खोलता हूं, ऐसा अजीमुशान लिटरेचर है, इसे जल्द लेकर हमारे मुल्क में पहुंचे, हमारे मुल्क के मुसलमान भी और गैर भी इसके मुंतजर हैं। वो हैरान रह गया ये देखकर कि ऐसा इस्लामी फिरका भी दुनिया में मौजूद है जो इस्लाम के नाम पर जबर का कायल नहीं और इस्लाम के नाम पर महज मोहब्बत से पैगाम पहुंचाने के नजरिए पर जोर देता है। और दीगर जब जमात अहमदिया की इम्तियाजी तालीमात उसको मालूम हुई तो उसने कहा कि हम तो बेवजह इस्लाम से खौफ खा रहे थे, ये तो बहुत ही प्यारा मजहब है और आपके आने से दूसरे मुसलमानों की भी तरबियत होगी, उनको भी पता चलेगा कि इस्लाम है क्या। तो मैं आपको तजर्बे से बता रहा हूं, ये कोई अंदाजे नहीं है, तखमीने नहीं है, वाकया ये है कि खुदा की तकदीर ने मशरकी ब्लॉक के ममालिक को इस्लाम को कबूल करने के लिए तैयार कर दिया है। बहुत से सीनों के दाग धोए जा चुके हैं, बहुत सी गलत फहमियां और कजरवियों के निशान मिट चुके हैं और अब वो साफ और खुले दिल के साथ एक नई रोशनी के मुंतजिर और मुतलाशी हैं। और बिला शुबा अहमदियत ही वो रोशनी है, यानी हकीकी इस्लाम, जो उनके दिलों को मुतमईन कर सकती है। इसके सिवा इस्लाम की सब तफसीरें जो दूसरे मुसलमान फिरकों के जरिए उन तक पहुंच सकती हैं वो उनके मिजाज के मुताबिक नहीं रही। उनके मिजाज में रोशनी आ चुकी है, उनके मिजाज में अक्ल और दानिश के साथ चीज को परखना दाखिल हो चुका है, इसलिए अब वो बनी बनाई ऐसी तालीमात जिन पर गौर व फिक्र के नतीजे में उन तालीमात पर ईमान ना रहे कबूल करने के लिए तैयार नहीं रहे। इस्लाम एक ऐसी तालीम है जिस पर जितना गौर करें ईमान बढ़ता है, और इस रंग में इस्लाम की हकीकी तालीम अहमदियत के सिवा कम दूसरों के पास है। इसमें कोई शक नहीं कि हर फिरके के पास सच्चाई मौजूद है, इसमें कोई शक नहीं कि दूसरे मुसलमान फिरकों में भी बहुत सी बातों में इस्लाम का नूर इस शक्ल में मौजूद है कि वो दूसरे दिलों को मुतमईन कर सकता है। यानी अहमदियत इस्लाम की इन मानों में मोनोपोली इख्तियार नहीं कर सकती कि गोया सारी सच्चाई अहमदियत के पास है और बाकी सबके पास झूठी झूठ है, ये तर्ज अमल झूठ है। और अहमदियत सच्चाई की गुलाम है, झूठ के साथ हमारा कोई ताल्लुक नहीं। लेकिन जिन मानों में मैं बात आप पर वाजे कर रहा हूं उसको गौर से समझ लीजिए ताकि कहीं गलत दावे ना कर बैठे। मैं ये नहीं कह रहा कि अहमदियत के सिवा इस्लाम के दूसरे फिरकों में सच्चाई नहीं है, मैं ये कह रहा हूं कि बहुत से ऐसे अहम उमूर हैं जिनमें इस्लाम के अहमदियत के सिवा दूसरे फिरकों ने इस्लाम की ऐसी तस्वीर बना ली है जिसको आज का दानिश्वर, आज के जमाने की पैदावार, जिसने साइंस की रोशनी में आंखें खोली हैं, कबूल करने के लिए तैयार नहीं हो सकता। बहुत सी गलत कहानियों को अपना लिया गया है और ईमानियात में दाखिल कर लिया गया है। बस इस पहलू से अहमदियत ही है जो आज की बाशऊर दुनिया को इस्लाम की ऐसी तालीम दे सकती है जिसके साथ जितना गौर करें मोहब्बत बढ़ती चली जाएगी। इस पहलू से मशरकी यूरोप मगरबी यूरोप के मुकाबले पर बहुत ज्यादा तैयार है। बहुत से ऐसी वजूहात हैं जिनके नतीजे में दोनों में फर्क है, बावजूद इसके कि वो दहरिया हो चुका था, बावजूद इसके कि मजहब से बहुत दूर जा चुका था, उनके अंदर कुछ एक जहनी सफाई भी है और दिल की तख्तियां बहुत से ऐसे तासुबात से पाक हो चुकी हैं जो ईसाइत के उरूज के जमाने में मौजूद थे। बस इस पहलू से मगरबी यूरोप का अपने दरवाजे अहमदियत और इस्लाम के लिए खोलना एक बहुत ही अजीमुशान वाकया है और हैरत अंगेज अहमियत का हामिल वाकया है। और इसका इस वाकया का हमारे हमारे जश्न तशक्कुर के साल में रूनुमा होना ये भी कोई इत्तफाकी हादसा नहीं है। इसलिए मैं उम्मीद रखता हूँ कि इन बातों पर गौर करते हुए सारी जमात जहाँ अब खुदा ताला के शुक्र अदा करेगी कि उसने हमारे लिए किस तरह गैब से तकदीरें जारी की हुई थीं, जिनके धागे यहाँ आकर इकट्ठे हुए और अचानक हमें उन तकदीरों के मकासद मालूम हो गए, वहाँ उन मकासद की पैरवी के लिए भी अपने आप को तैयार करें और दुआ करते रहें कि अल्लाह ताला जल्द जल्द हमें इन बढ़ते हुए तकाजों को पूरा करने की आसन तौफीक अता फरमाए। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر